यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। कानूनी शासनको प्रत्याभूतिका लागि न्याय निरूपण, अनुसन्धान र अभियोजन गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। रक्षा मन्त्री मानवीर राई नेतृत्वको टोलीद्वारा हिजो 81 सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका स्थित थामे गाउँमा आएको बाढ़ीका सम्बन्धमा स्थलगत जानकारी। 2 पोखरी फुटेर बाढ़ी आएको टोलीको निष्कर्ष। ऊर्जा क्षेत्रको समस्या समाधानका लागि सम्बद्ध सबै मिलेर अघि बढ़नुपर्ने ऊर्जा मन्त्री दीपक खड्काको भनाई। र सकारात्मक रूपमा अगाडि बढ़ेको गाजा युद्ध विरामको प्रयासलाई नजर अन्दाज नगर्न सम्बद्ध पक्षलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनी। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनको सफल कार्यान्वयनका लागि नागरिकलाई सचेत र जागरूक बनाउँदै अगाडि बढ़नु आवश्यक रहेको बताउनु भएको छ। मुलुकी संहिता दिवस 2081 अवसरमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधी मनोवृत्ति निरुत्साहित गर्न नागरिकमा नैतिक चेतना र जागरण ल्याउन आवश्यक रहेको बताउनुभयो।
नैतिक बन्धन, सांस्कृतिक बन्धन, हाम्रा सामाजिक बन्धन, वाचा बन्धन, लिखतका बन्धन, अनेक चीज यस्ता बन्धनहरूलाई पनि प्रमोट गर्नुपर्ने आवश्यकता म देख्छु। र यो शिक्षा, मनोवैज्ञानिक उपचार लगायतका प्रश्नहरू मार्फत यसो नगर्दाखेरि हामी जति कानूनमा संशोधन गरौं, जेसुकै गरौं, फेरि समस्या जति जेल बनाए पनि नपुग्ने जस्तो अवस्था बन्न सक्छ। तसर्थ हामीले यतापट्टि जनचेतनाको अभिवृद्धि तर्फ, अपराधी मनोवृत्तिको घटोत्तरी र त्यसको निर्मूलन तर्फ ध्यान जानुपर्ने जरुरी देख्छु।
प्रधानमन्त्री ओलीले जनतामा कानूनी शासनको प्रत्याभूति दिलाउन अपराधको अनुसन्धान, अभियोजन र न्याय निरूपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउनु पर्नेमा जोड़ दिनुभयो। दक्षिण एसियामा कानून र संविधान निर्माण जस्ता विषयमा नेपाल अगाडि रहेको सन्दर्भ उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली समाजलाई एउटा न्यायसम्मत समाजका रूपमा विकास र सञ्चालन गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता सार्वभौम सत्ता सम्पन्न हुने भएकाले सामूहिक रूपमा पहल भएमा संसदले संविधान संशोधन गर्न सक्ने पनि स्पष्ट पार्नुभयो। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले मर्यादा क्रम अनुसारका तलबमान दिनु भनी दिएको आदेशले राज्यको दायित्व बढ़ने भएकाले निर्णय गर्न असुविधा भएको पनि उल्लेख गर्नुभयो। अदालतको फैसला सुन्दा शुरूमा आफूलाई पनि सबै कर्मचारीमा न्याय मिल्ने भयो भन्ने लागेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले राज्यको कोषको वास्तविक अवस्था हेरेर निर्णय गर्न खोज्दा नसकिने अवस्था देखिएको प्रश्न पार्नुभयो। कार्यक्रममा प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठले मुलुकी संहिता र अन्य प्रचलित कानूनहरूमा कतिपय सन्दर्भमा दोहोरोपना देखिने गरेको उल्लेख गर्नुहुँदै त्यसलाई समयानुकूल परिमार्जन गरी एकरूपता ल्याउनु पर्ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले मुलुकी संहिताले न्याय सम्पादनलाई आधुनिक र वैज्ञानिक बनाएकाले यसको सफल र सही कार्यान्वयन गरेर जनतामा विधिको शासनको अनुभूति दिनुपर्ने बताउनुभयो। यस्तै कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले समय सान्दर्भिक कानूनको आवश्यकता रहेको र त्यसका लागि सम्बद्ध पक्षहरूले पहल गर्नु जरूरी रहेको बताउनुभयो। विक्रम सम्मत 2075 भदौ 1 गतेबाट विभिन्न संहिता कानूनहरू लागू भएको सन्दर्भमा हरेक वर्षको भदौ 1 गतेलाई मुलुकी संहिता दिवसका रूपमा मनाउने गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताउनु भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठनको 23 राष्ट्रिय परिषद बैठकमा प्रधानमन्त्री ओलीले पढ़ाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबावमा राखेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कंग्रेसका सभापति शेरबहादुर देवबाबीस भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा केही जानकारी आदान प्रदान, राजनीतिक विमर्श, सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा छलफल भएको सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो श्रृंखलाको ग्लोबल साउथ समिटको उद्घाटन सत्रलाई आज भर्चुअल रूपमा सम्बोधन गर्नुभएको छ। यस क्षेत्रका करिब 15 राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई शुरू गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभयो। हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौं जसले सबैलाई लाभ दिनेछ, प्रधानमन्त्री ओलीले भन्नुभएको छ। रक्षा मन्त्री मानवीर राईको नेतृत्वको अध्ययन टोलीले आज सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लामु गाउँपालिका पाँच स्थित थामे खोलामा हिजो आएको बाढ़ीको विषयमा स्थलगत जानकारी लिएको छ। बाढ़ी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न गएको टोलीले थामे गाउँमाथि रहेको दुईवटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढ़ेर आएको निष्कर्ष निकालेको छ। अध्ययन टोलीले अझै दुईवटा पोखरी उच्च जोखिममा रहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले साना पाँचवटा ताल मध्ये दुईवटा ताल फुटेको र अरू दुईवटा उच्च जोखिममा रहेको जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार अहिले नदीमा पानीको बहाव कम भएको छ। बाढ़ीले खुम्बु पासाङ लामु पाँच थामेमा एउटा स्वास्थ्य क्लिनिक एउटा विद्यालय सहित 20 घर बगाएको थियो। बाढ़ीले स्थानीय विद्युत आयोजनाको विद्युत गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ। खुम्बु पासाङ लामु तीन फाङदिङदेखि नाम्चे जाने क्षेत्रमा करिब 200 मिटर पदमार्ग कटान गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मुलुकको ऊर्जा क्षेत्रका समस्या समाधान गर्न सरकार भएका निकाय एक आपसमा मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणको 39 वार्षिक उत्सव तथा वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री खड्काले ऊर्जा क्षेत्रको थप विकासका लागि साझा सहकार्यको आवश्यकता औल्याउँदै नीति तथा कार्यक्रमलाई व्यावहारिक बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले ट्रंक र डेडिकेटेड लाइन मार्फत उद्योगी तथा व्यवसायीले प्रयोग गरेको बिजुली बापतको रकम तिर्नै पर्ने बताउनुभयो। ऊर्जा मन्त्री खड्काले प्रसारण लाइनको अभावमा रसुवागढ़ी जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड़न समस्या भएको तथा मध्य भोटे कोशीको अवस्था पनि उस्तै रहेको बताउँदै तत्काल प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत खपत वृद्धिका लागि देशव्यापी रूपमा विद्युतीय सवारी साधनको प्रयोग बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको उत्पादन प्रसारण र वितरण संरचना निर्माण गरी आम उपभोक्तालाई नियमित भरपर्दो र सर्वसुलभ रूपमा विद्युत सेवा प्रदान गर्नु प्राधिकरणको दायित्व रहेको र यसमा प्राधिकरण क्रियाशील रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला दिनमा पार्टीभित्रको बहसले पार्टीलाई झनै एकताबद्ध बनाएको बताउनु भएको छ। पार्टी सम्बद्ध रूकुम पश्चिम काठमाण्डु सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रूपमा राख्नु भएको मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताउनुभयो। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी आन्दोलन नेतृत्व र जनताका पक्षमा काम गरेको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले मनसूनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो पीड़ितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसूनपछिको अहिलेसम्म 13 जिल्लाका विपद व्यवस्थापन कोषमा 1,76,00,000 पठाइसकेको छ। मनसून प्रभावित परिवारका लागि तत्काल राहत स्वरूप 15-20,000 रूपियाँ पनि सहयोग गरिएको प्राधिकरणले जानकारी दिएको छ। यस वर्ष मनसूनी विपदमा परेर 176 जनाको मृत्यु र 3,000 भन्दा बढ़ी परिवार प्रभावित भएका छन्। सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरूद्ध अरणीको राजमार्ग 4 घण्टापछि खुलेको छ। राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको पाँचखाल नगरपालिका 8 स्थित 53 किलो भन्ने स्थानमा पहिरो खस्दा आज बिहान 6 बजेदेखि सड़क अवरूद्ध भएको थियो। क्यानाडा स्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिक सत्रको शुरूआत हुन लागेकाले अध्ययनका लागि क्यानाडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीहरूलाई राम्ररी अध्ययन गरेर मात्र क्यानाडाको तयारी गर्न सुझाव दिएको छ। आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदिबारे पर्याप्त खोजी गरी बुझेर जाँदा कम समस्या बेहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचार प्रसारमा मात्र भर परेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या बेहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्ध विराम गर्ने सम्बन्धी छलफल पहिलो भन्दा सहमति नजिक पुगेको बताउनु भएको छ। पछिल्ला चरणका वार्ता थप सकारात्मक रहेको र युद्ध विरामको सहमतिलाई पूर्णता दिने प्रयास स्वरूप आफूले विदेश मन्त्री एन्टोनी ब्लिङकेनलाई शनिबार इजरायल पठाउन लागेको राष्ट्रपति बाइडेनलाई उद्धृत गर्दै प्रसारण संस्था बीबीसीले जनाएको छ। हमास नेता इस्माइल हानियाको तेहरानमा भएको हत्यापछि इरानले इजरायलमाथि गर्न सक्ने सम्भावित आक्रमणको हल्लाको बीच राष्ट्रपति बाइडेनले मध्य पूर्वका सम्बद्ध पक्षलाई वार्ता नबिथोल्न चेतावनी समेत दिनुभएको छ। मध्यस्थकर्ता राष्ट्रहरू कतार, इजिप्ट र अमेरिकाको दुहामा शुक्रबार बसेको वार्ता रोकिए पनि इजिप्टको राजधानी कायरोमा बस्ने अर्को चरणको वार्ताले युद्ध विरामको प्रयासलाई पूर्णता दिने विश्वास गरिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मंकीपक्स भाइरसको थप खतरनाक भेरिएन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढ़ाउन उत्पादकहरूलाई आग्रह गरेको छ। डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगोबाट शुरू भएर अन्य देशमा फैलिएपछि मंकीपक्सलाई बुधबार दुई वर्षमा दोस्रो पटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। डब्ल्यूएचओले खोपको भण्डारण भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ। डब्ल्यूएचओले सन् 2022 पनि 70 भन्दा बढ़ी देशमा फैलिएपछि मंकीपक्स भनेर चिनिने एमपक्सलाई विश्वव्यापी आपतकाल घोषणा गरेको थियो। प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकोमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडानोम घेब्रेससले जोड़ दिनुभएको छ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारी खर्च भन्दा राजस्व संकलन दोब्बर बढ़ी भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा 40,20,76,00,000 बराबर बजेट खर्च हुँदा 96,95,71,00,000 बराबर राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको 2.16% र आमदानी 6.59% बराबर भएको छ। एक महिनामा चालुतर्फ 12,38,22,00,000 अर्थात वार्षिक लक्ष्यको 1.09% र पुँजीगत तर्फ 8,55,48,02.43% बराबर रहेको छ। यस्तै पुँजीगत तर्फ वार्षिक लक्ष्यको 5.25% बराबर खर्च भएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 14,71,62,95,00,000 बराबर राजस्व उठाउने लक्ष्य लिएको छ। वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि निक्षेपको ब्याज दर थप घटाएका छन्। 20 वाणिज्य ब्याङ्कहरूले सार्वजनिक गरेको ब्याज दर सूचना अनुसार प्राइम कमर्सियल ब्याङ्कले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर बढ़ाएको छ भने 7 ब्याङ्कले स्थिर राखेका छन्। 12 ब्याङ्कहरूले निक्षेपको ब्याज दर घटाएका छन् जसले गर्दा औसत ब्याज दर पनि घटेको छ। साउन महिनामा व्यक्तिगत निक्षेपमा 20 वाणिज्य ब्याङ्कहरूको अधिकतम औसत ब्याज दर 6.73% रहेकोमा भदौमा यो घटेर 6.54% झरेको छ। ब्याङ्कहरूमा लगानी योग्य रकम पर्याप्त हुनु, चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत नीतिगत दर 5.5%-5% झर्नु, ब्याज दर कोरिडोरको माथिल्लो सीमा 7%-6.5% झर्नु जस्ता कारणले भदौका लागि समेत ब्याङ्कहरूको ब्याज दर घटाउन बल पुगेको छ।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
दक्षिण एसियाली राष्ट्रहरूबीच हुने 20 वर्ष मुनिको U20 पुरूष साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता आइतबारदेखि शुरू हुँदैछ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन्। नेपाल र श्रीलंका बीचको खेल आइतबार दिउँसो 3 बजे हुनेछ। कप्तान कुशल देवालले यसपटक समूह सक्षम र बलियो रहेकाले आफूहरू मानसिक रूपमा पनि तयार रहेको बताउनुभयो। सन् 2015 नेपालबाट शुरू भएको सो च्याम्पियनशीपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो। उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो। नेपालले साफ U20 च्याम्पियनशीप आयोजना गर्न लागेको यो चौथो पटक हो। यसअघि नेपालले पहिलो संस्करण सहित सन् 2019 तेस्रो र 2023 पाँचौं संस्करण आयोजना गरेको थियो। अहिलेसम्म 5 संस्करण आयोजना हुँदा नेपाल 2 पटक विजेता र 2 पटक सेमी फाइनल पुगेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम। आगामी 24 घण्टामा देशभर बदलिरही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कानूनी शासनको प्रत्याभूतिका लागि न्याय निरूपण अनुसन्धान र अभियोजन गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। रक्षा मन्त्री मानवीर राई नेतृत्वको टोलीद्वारा हिजो 81 सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका स्थित थामे गाउँमा आएको बाढ़ीका सम्बन्धमा स्थलगत जानकारी। दुईवटा पोखरी फुटेर बाढ़ी आएको टोलीको निष्कर्ष। ऊर्जा क्षेत्रको समस्या समाधानका लागि सम्बद्ध सबै मिलेर अघि बढ़नुपर्ने ऊर्जा मन्त्री दीपक खड्काको भनाई र सकारात्मक रूपमा अगाडि बढ़ेको गाजा युद्ध विरामको प्रयासलाई नजरअन्दाज नगर्न सम्बद्ध पक्षलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनी। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।